बिस्मिल्लाह रहमान रहीम, दुरूद व सलाम हो मोहम्मद व आले मोहम्मद पे। अस्सलाम वालेकुम नाज़रीन, अंदाज़े जहाँ के साथ मोहम्मद मेहदी शराफ़त हाज़िर है। और क़ब्ल इसके कि हम आज के मौजू की तरफ आएँ, आपकी खिदमत में शब विलादत अमीरुल मोमिनीन हज़रत अली इब्न अबी तालिब अलैहिस्सलाम की मुनासबत से मुबारकबाद पेश करते हैं। हमारी वेबसाइट का पता है urdu.sahartv.ir। और अंदाज़े जहाँ में आज हमारी गुफ्तगू का मौजू है इराक़ को तीन हिस्सों में तकसीम करने की अमरीकी साजिश, तो लीजिए मुलाहिज़ा फरमाइए अंदाज़े जहाँ। नाज़रीन, आज के प्रोग्राम में हम इराक को तीन हिस्सों में तकसीम करने की अमरीकी साजिश और इस बात का जायजा लेंगे कि तकफीरी दहशतगर्दी और दाइश का इस साजिशी मंसूबे से क्या ताल्लुक है। लेकिन पहले हमारी रिपोर्ट।
सत्ताईस अप्रैल को अमरीकी कांग्रेस की मुसल्ला फाज कमेटी की जानिब से ऐवान में पेश करदा एक बिल में इराक को तीन रियासतों शिया सुन्नी और कुर्द इराक के तौर पर तस्लीम करने और दहशतगर्दी के खिलाफ जंग में हुकूमत इराक को दी जाने वाली 712 मिलियन डॉलर की फौजी इमदाद का 60% तक मस्कूरा दो रियासतों यानी सुन्नी और कुर्द इराक को देने की सिफारिश की गई है। इस मंसूबे के तहत कुर्द पेशमर्गा मलेशिया और सुन्नी कबाइल को अमरीका बराह रास्त फौजी इमदाद असलहा और तरबियत फराहम करेगा। अमरीकी कांग्रेस के इस मंसूबे पर इराक में शदीद रद्दअमल का इजहार किया गया है। इराक की वजारत खारजा ने अपने एक बयान में अमरीकी कांग्रेस के मजकूरा बिल को इराक के इकतदार आला और अर्जी सालमियत के मुनाफी करार देते हुए इसकी शदीद मजम्मत की है। इराकी वजारत खारजा के बयान में अमरीका को मशवरा दिया गया है कि वह दहशतगर्दी के खिलाफ जंग में आलमी जाब्तों और कवानीन की पासदारी करे। इराक के वजीर आजम हैदर अल इबादी के दफ्तर ने भी बुध के रोज एक बयान में इराक को तकसीम करने के लिए अमरीकी कांग्रेस के मंसूबे का जायजा लिए जाने के इकदाम पर कड़ी नुक्ताचीनी की है। इस बयान में कहा गया है कि इराक किसी भी किस्म की दोगली पॉलिसी को कबूल नहीं करेगा और इस बात पर ताकीद करता है कि इराक के कुर्दों और अहले सुन्नत मुसलमानों को मुसल्ला करने का कोई भी कदम इराकी हुकूमत की इजाजत के बगैर अमल में नहीं आना चाहिए। अमरीकी कांग्रेस के इस बिल को, जिसे माहिरीन इराक की तकसीम की कोशिश करार दे रहे हैं, सबसे पहले मंगल के रोज इराकी रुकने पार्लियामेंट मोहतरमा हन्नान फतलावी ने बरमला किया था। इराकी पार्लियामेंट के इजलास के दौरान मजकूरा रुकने पार्लियामेंट ने हुकूमत इराक से मुतालबा किया था कि वो सिफारती जरिए से काम लेते हुए इस बिल पर कांग्रेस को राय शुमारी से रुकवाने की कोशिश करे, बसूरत दीगर बगदाद में अमरीकी सिफारतखाना बंद कर दिया जाए। नेशनल अलायंस, दौलत कानून, सदर तहरीक, कौमी महाज और हिजबे इस्लामी समेत इराकी पार्लियामेंट के तमाम धड़ों ने पार्लियामानी सेशन के दौरान मुत्तहिद होकर अमरीकी मंसूबे की मुखालफत की और हुकूमत अमरीका से मुतालबा किया कि वो इस घिनौने खेल से बाज आ जाए। इराक के स्पीकर सलीम अल जबूरी ने इस मामले का जायजा लेने के लिए खसूसी कमेटी तश्कील देने का ऐलान किया है। इराक की अवामी रजाकार फोर्स अल बद्र ने भी अमरीकी कांग्रेस के मंसूबे को अपने मुल्क की तकसीम की साजिश करार देते हुए अरब लीग से मुतालबा किया है कि वो इस मामले पर सख्त रद्दअमल जाहिर करे। इराकी अवाम ने सोशल नेटवर्क पर अमरीकी कांग्रेस के साजिशी मंसूबे के खिलाफ अपने शदीद गम गुस्से का इजहार किया है। इराकी हुकूमत, पार्लियामेंट, सियासी धड़ों और नीज अवाम की जानिब से अमरीकी कांग्रेस की घिनौनी साजिश के खिलाफ शदीद रद्दअमल सामने आने के बाद बगदाद में अमरीकी सिफारतखाने ने एक बयान जारी करते हुए कहा है कि अमरीका इराक की अर्जी सालमियत और इख्तदार आला का एहतराम करता है। अमरीकी सिफारतखाने के बयान में कहा गया है कि कांग्रेस के बिल की कोई कानूनी हैसियत नहीं है और इस बिल को कांग्रेस में पेश किया जाना हुकूमत अमरीका की मुआफ़िकत के मुतरादिफ भी नहीं है। अमरीकी सिफारतखाने के वजाहती बयान के बाद इराकियों का कहना है कि बज़ाहिर ऐसा लगता है कि अमरीकी हुकाम को कुछ भी नहीं पता कि उनके मुल्क में क्या हो रहा है। इस तरह की सूरत हाल खुद कुछ हमलों से कम नहीं है। इससे इराक और दुनिया भर के अवाम में अमरीका की रही सही साख भी खत्म हो रही है।
नाज़रीन, जैसा कि आपने हमारी रिपोर्ट में मुलाहिज़ा फरमाया, अमरीका ने एक बार फिर इराक को शिया सुन्नी और कुर्द तीन हिस्सों में तकसीम करने की साजिश का ऐलान किया है। इराक को मजहब और कौमियत की बुनियाद पर तकसीम करने का अमरीका का ये मंसूबा नया नहीं है। اس منصوبے پر امریکہ اسی وقت سے کام کر رہا ہے جب اس نے صدام کی حکومت کو گرانے کے بہانے عراق پر حملہ کر کے اس پر قبضہ کر لیا تھا۔ اسی مقصد کے تحت اس نے خاص طور پر عراق کے شیعہ اور سنی مسلمانوں میں اختلاف و تفرقہ ڈالنے اور فرقہ واریت پھیلانے کی کوشش کی، لیکن عراق کے شیعہ اور سنی عوام نے امریکہ کی اس سازش کو ناکام بنا دیا۔ پھر امریکہ نے 2013 میں عراق کی تقسیم کا منصوبہ باضابطہ طور پر پیش کر دیا۔ اس منصوبے کا اعلان امریکہ کے نائب صدر جو بائیڈن نے کیا تھا، جس کو شروع میں ہی عراقی عوام اور مذہبی و سیاسی قیادت نے مسترد کر دیا۔ دراصل امریکہ عراق کو ہی نہیں بلکہ پورے مشرق وسطی کو، اس خطے کی سبھی ریاستوں اور ملکوں کو چھوٹے چھوٹے ٹکڑوں میں تقسیم کر دینا چاہتا ہے۔ مشرق وسطی کو کمزور اور خانہ جنگی میں مبتلا کر دینا چاہتا ہے، جس طرح کہ اس نے لیبیا کو خانہ جنگی میں مبتلا کر دیا ہے۔ بالکل وہی صورتحال اس خطے کے سبھی ملکوں میں پیدا کر دینا چاہتا ہے تاکہ یہاں کے عوام کے قدرتی ذخائر کو آسانی سے لوٹا جا سکے۔ اس میں دو رائے نہیں کہ تکفیر دہشت گردی اور داعش، جبہت النصرہ، انصار الشریعہ اور اسی طرح کے ناموں سے وجود میں آنے والے مختلف تکفیری دہشت گرد گروہوں کی تشکیل بھی سامراجی طاقتوں اور صہیونی حلقوں نے اسی سازشی منصوبے کے تحت انجام دی ہے۔ اس بات میں بھی شک نہیں کرنا چاہیے کہ مشرق وسطی اور خلیج فارس بلکہ پوری اسلامی دنیا کے خلاف اس خطرناک سازش کے پیچھے صہیونی حلقے کام کر رہے ہیں۔ اس تعلق سے ایک اور اہم نقطہ یہ ہے کہ اس وقت عراق میں داعش کے خلاف آپریشن میں عراقی افواج کو مسلسل کامیابی مل رہی ہے۔ ایک ایک کر کے مقبوضہ علاقے اور شہر داعش کے قبضے سے آزاد ہوتے جا رہے ہیں، اور عراق اور شام دونوں جگہ امریکہ اور صہیونی حکومت کو داعش کا منطقی انجام نزدیک نظر آنے لگا ہے۔ تو ایک بار پھر عراق کی تقسیم کا شوشہ چھوڑا گیا۔ آج کے پروگرام میں ہم اس بات کا جائزہ لیں گے کہ موجودہ حالات میں امریکہ نے عراق کی تین حصوں میں تقسیم کی بات کیوں کی ہے۔ اس سازشی منصوبے کا ایک بار پھر اعلان کیے جانے کا عراق میں داعش کی مسلسل شکستوں سے کیا تعلق ہو سکتا ہے؟ خود داعش کا امریکہ کے اس سازشی منصوبے سے کیا تعلق ہے؟ امریکہ عراق کو مذہب اور قومیت کی بنیاد پر کیوں تقسیم کرنا چاہتا ہے؟ کیا تقسیم کا یہ منصوبہ صرف عراق تک محدود رہے گا، یا دوسرے ممالک کے لیے بھی یہ منصوبہ امریکہ اور صہیونی حلقوں نے مد نظر رکھا ہے؟ اور سب سے بڑھ کر یہ کہ خطے کی جو رجعت پسند حکومتیں اس سازش میں امریکہ کی معاونت کر رہی ہیں، انہیں اس بات کا ادراک ہے یا نہیں کہ امریکہ اور صہیونی حکومت نے اس خطے کے خلاف جو خطرناک سازشی منصوبہ تیار کیا ہے، جس کے تحت لیبیا کو خانہ جنگی کے حوالے کیا گیا ہے، عراق اور شام میں تکفیری دہشت گردی کا فتنہ کھڑا کیا گیا ہے، اور یمن کے عوام پر وحشیانہ جارحیت کی جا رہی ہے، اس سے خود ان کے ممالک بھی، ان کی ریاستیں بھی نہیں بچ سکیں گی۔ ہمارے ناظرین کو یاد ہوگا کہ سامراج، صہیونی حکومت اور رجعت پسند طاقتوں کے منحوس مسلط کے کارندے اور پٹھو منصور ہادی نے جو یمن میں اپنی عبوری صدارت کا دور ختم ہونے کے باوجود ہٹنے کے لیے تیار نہیں تھا اور مسلسل سامراجی اہداف کو آگے بڑھا رہا تھا، یہاں تک کہ اس نے یمن کو 6 حصوں میں تقسیم کرنے کا منصوبہ پیش کیا، جس کی مخالفت میں انصار اللہ کی قیادت میں پورے یمن میں مظاہرے شروع ہوئے اور منصور ہادی کو بھاگ کے سعودی عرب میں پناہ لینی پڑی۔ سامراجی طاقتوں اور صہیونی حلقوں کو یمن کی تقسیم کا منصوبہ خاک میں ملتا نظر آیا تو انہوں نے آل سعود سے وحشیانہ فضائی جارحیت شروع کروا دی۔ ہمارے آج کے پروگرام میں لندن سے بر صغیر کے ممتاز دانشور اور سینئر تجزیہ نگار ڈاکٹر قیصر امام، اسلام آباد سے پاکستان کے ممتاز تجزیہ نگار تنویر حسین، اور کراچی سے پاکستان کے ممتاز دانشور اور سینئر تجزیہ نگار پروفیسر شمیم اختر حصہ لیں گے۔ گفتگو کا آغاز کریں گے، جی پروفیسر شمیم اختر صاحب کی طرف چلتے ہیں، ان سے گفتگو کا آغاز کرتے ہیں۔ جی شمیم اختر صاحب، السلام علیکم۔ جناب، امریکہ نے ایک بار پھر مذہب اور قومیت کی بنیاد پر عراق کی تقسیم کا منصوبہ پیش کیا ہے، اس بارے میں آپ کا تجزیہ کیا ہے؟
وعلیکم السلام جناب، کیسے مزاج ہے؟
خدا کا شکر ہے۔
دیکھیے، یہ تو اسی وقت واضح ہو گیا تھا جو امریکہ نے صدام حسین کو شکست دینے کے بعد اس پہ قبضہ کیا, فوجی حکومت قائم کی اور جو آئین تشکیل دیا گیا, تو کہنے کو تو وفاق تھا لیکن اگر آپ اس کی شکوں کے مجمرات پہ غور کریں تو وہ کچھ وفاق سے زیادہ جو صوبے ہیں ان کو اختیارات دے دیے گئے تھے, خاص طور سے شمالی علاقے میں جو کچھ بستے ہیں ان کو یہ احساس دلایا گیا کہ وہ نہ صرف یہ کہ علاقائی خود مختاری کے مستحق ہیں بلکہ وہ ایک قوم ہیں عراقیوں سے مختلف, اور ان کا ایک اپنا وطن ہے اور ان کی ایک جغرافیائی حدود ہیں, لہذا وہ تدریجاً ریاست بنا سکتے ہیں. میں اس سلسلے میں عرض کروں گا آپ سے ذرا تاریخ کا حوالہ دوں گا کہ جس وقت کے سلطنت عثمانیہ سے اور برطانیہ سے جنگ ہوئی تھی اور سلطنت عثمانیہ کو شکست ہو گئی تھی, تو انگریزوں اور فرانسیسیوں نے جو استعماری طاقتیں تھیں اس زمانے کی, ان لوگوں نے 10 اگست 1920 کو خلیفہ پہ ایک جبری معاہدہ مسلط کیا. اس میں بہت سی شکایتیں تھیں, یعنی ترکی کا اقتدار اعلیٰ ختم کر دیا گیا تھا, اس کی فوج کو منتشر کر دیا گیا تھا اور اس کی 50,000 نفری محدود کر دی گئی تھی, اور ترکی کے بجٹ پہ, اس کی کسٹم ڈیوٹی پہ اور اس کی آمدنی پہ برطانیہ, اطالیہ اور فرانس کا قبضہ تھا. یہ تو اپنی جگہ پہ, لیکن ایک شک کرد علاقے کے بارے میں تھی اور وہ یہ تھی کہ فرات کے مشرق کا جو علاقہ ہے جہاں کرد آباد ہیں, اس علاقے میں ایک خود مختار حکومت قائم کی جائے گی. شروع شروع میں تو وہ اندرونی خود مختاری اسے حاصل ہوگی, علاقائی خود مختاری, لیکن ایک سال کے بعد اگر کرد انجمن اقوام عالم سے, یعنی جسے لیگ آف نیشن کہا جاتا ہے, اس سے رجوع کریں اور وہ کہیں کہ ہم اپنی ایک علیحدہ ریاست چاہتے ہیں جس کا عراق سے کوئی تعلق نہیں ہوگا, تو انجمن اقوام عالم کی کاؤنسل اس بات پہ غور کرنے کے بعد اگر اس نتیجے پہنچی کہ کرد اس لائق ہیں کہ آزادی کی ذمہ داری قبول کر سکتے ہیں اور ایک آزاد ریاست کی نظم و نقد چلانے کی اہلیت رکھتے ہیں, تو بے شک ان کو آزادی دے دی جائے گی. وہ اس معاہدے کی شک 64 میں تھی, تو اس کے بعد سے اب چونکہ کمال ترک نے شکست دے دی انگریزوں کو, ترکی کو آزاد کر لیا, تو وہ معاہدہ اپنی موت مر گیا. لیکن کردوں کی سرپرستی برطانیہ کرتا رہا, دوسری عالمی جنگ کے بعد اس کی سرپرستی ہمیشہ امریکہ نے کی اور روس نے بھی کی. ایک زمانے میں جب برزانی مائل با اشتراکیت تھے تو اس وقت انہوں نے, وہ بڑی طاقتیں آپس میں اقتدار کی رسہ کشی میں ان کو مراد دینے کی پیشکش کرتی تھیں, یہ امریکہ اور روس کے صد جنگ کے زمانے کی رقابت کا نتیجہ ہے. لیکن اب جو صورتحال پیدا ہوئی کہ امریکہ ایک واحد قوت کی حیثیت سے ابھرا, تو اس نے عراق میں ایسا ڈھیلا ڈھالا وفاق قائم کیا کہ سچ پوچھے تو اس کے 3 صوبے سنیوں کے تھے, اور ایک صوبہ کرد کا تھا اور باقی علاقہ جس میں شیعہ اکثریت تھی. تو اس نے کچھ ایسا اہتمام رکھا کہ علاقائی خود مختاری اور وفاق کی آڑ میں اس نے ایسی خود مختاری نے دی, ایسے اختیارات دی, مثلا یہ کہ کرد اگر چاہیں تو بیرونی کمپنیوں سے تیل کی نکاسی کا معاہدہ کر سکتے ہیں, چنانچہ انہوں نے اس کا استعمال کیا. اور یہی نہیں, جب داعش نے حملہ کیا تھا تو آپ کو یاد ہوگا کہ کرد اس سے پہلے پھیل رہے تھے ان علاقوں میں بھی جو کردوں کی سرزمین نہیں تھی, تو یہ امریکہ کی شہ پہ سب کچھ ہو رہا تھا. اور جہاں تک کہ داعش کا تعلق ہے, تو اس سے تو میں سمجھتا ہوں کہ ایک ایسا سنہری موقع امریکہ کو ہاتھ آیا ہے کہ داعش کے خلاف یعنی دفاع میں کی آڑ میں وہ کردوں کو تیار کرے گا, مسلح کرے گا, تربیت دے گا, حتیٰ کہ وہ آزاد فوج بنا لیں گے اور بالآخر وہ علیحدہ ہو جائیں گے. تو یہ بڑی گھناؤنی سازش ہے اور اس کا مقابلہ تمام اس خطے کے لوگوں کرنا چاہیے. پاکستان کو بھی توڑنا چاہتا ہے لیکن اس کو نسلی بنیادوں پہ, چنانچہ بلوچ قومیت ہے, پختون قومیت ہے, سندھ قومیت ہے, مہاجر قومیت بھی ابھر رہی ہے. تو گویا یہ اس کا ایک طریقہ واردات ہے, کہیں مذہب کو استعمال کرتا ہے, کہیں فرقے کو استعمال کرتا ہے, اور کہیں قومیت کو استعمال کرتا ہے, کہیں لسانیت کو استعمال کرتا ہے.
بہت بہت شکریہ. اور ہمارے اسلام آباد اسٹوڈیو میں موجود ہیں پاکستان کے ممتاز تجزیہ نگار تنویر حسین صاحب. تنویر حسین صاحب السلام علیکم. جی جناب تنویر صاحب، اس وقت جبکہ پوری عراقی قوم شیعہ سنی کرد اور ترکمن سبھی داعش کے خلاف متحد ہیں اور داعش کو مسلسل شکست ہو رہی ہے، امریکہ نے ایک بار پھر مذہب اور قومیت کی بنیاد پر عراق کی تقسیم کا شوشہ چھوڑا ہے، مقصد کیا ہو سکتا ہے اس وقت؟
دیکھیں جی، اس وقت یہ جو تقسیم کا سلسلہ شروع کیا ایک بار پھر، یہ بہت پرانا منصوبہ تھا اور ظاہر ہے وہ ایک خاص رفتار سے اس کو آگے بڑھا رہے تھے، جس کے لیے زمین ہموار بھی کی گئی. ابھی جو اس وقت اس کو اوپن کرنے کی کوشش کی گئی وہ عراق کی تقسیم کی طرف عملی قدم ہے. اس وقت عراق کی جو فوجیں تھیں وہ داعش کے خلاف منظم ہو کر حملے کر رہی تھی اور ان سے بہت سارا رقبہ جو ہے خالی بھی کروا لیا گیا. اب اس ساری صورتحال میں عراقی فوج کی جو کامیابیاں تھیں وہ اس بات کی دلالت کر رہی تھیں کہ مستقبل میں داعش کو ان تمام علاقوں سے نکال دیا جائے گا، اور دوسری طرف شام بھی منظم ہو رہا تھا، وہ بھی ان کے خلاف منظم ہوگا. اب اس ساری صورتحال میں امریکہ کو یہ محسوس ہوا کہ اگر یہ داعش کے خلاف کامیاب ہو جاتے ہیں تو اس کا مطلب ہے کہ وہ ایجنڈا جس کے تحت وہ عراق کو تقسیم کرنا چاہتے تھے اس پر عمل درآمد میں تاخیر ہو سکتی ہے. لہذا اس ساری صورتحال میں اور اس عراقی جو فورسز کی کامیابی کو ناکامی میں بدلنے کے لیے اچانک اس منصوبے پر عمل درآمد کا اعلان کیا گیا، اور براہ راست جو فوجی امداد ہے وہ کرد جو ہے جو ٹرائبل فورسز ہیں ان کو دینے کا یہ سلسلہ شروع کر دیا گیا. تو یہ وہ ایجنڈا ہے جو عراق کی تقسیم کا جو بنایا گیا تھا اس پہ عمل درآمد کی طرف پہلا قدم ہے. ہمیں یہ ذہن میں رکھنا چاہیے کہ جب پہلی جنگ عظیم سے پہلے جب صنعتی انقلاب آیا یورپ میں تو انجن ایجاد ہوا، تو اس وقت یہ ضرورت محسوس کی گئی کہ انجن کو چلانے کے لیے تیل کی ضرورت ہے. تو اب اس زمانے میں بھی خلافت عثمانیہ کو توڑا گیا اور ایک پورے اس خطے میں چھوٹی چھوٹی ریاستیں بنائی گئی جن کو خود انہوں نے مینج کرنا تھا. لیکن بعد میں جب عالمی توازن جو ہے روس کے وجود میں آنے سے، یو ایس ایس آر کے بننے سے تبدیل ہوا، تو اس وقت پھر یہ جو اس خطے کے تقسیم کا جو ایجنڈا تھا آگے بڑھنے کا وہ رک گیا، چونکہ دو بڑی طاقتوں کی وجہ سے دونوں کے ترجیحات جو تھی وہ اپنے اپنے علاقوں یا اپنے اپنے حلیفوں کے تحفظ کے لیے تھی. اور جب سے یہ یو ایس ایس آر کا ٹوٹا ہے، ڈسممبرمنٹ ہوئی ہے، اس کے بعد امریکہ چونکہ اس وقت دنیا کی اپنے آپ کو سپر پاور کہتا ہے تو وہ اپنے اس ایجنڈے پہ چل رہا ہے. اور مڈل ایسٹ کی تقسیم کے جو مقاصد ہیں، ایک تو وسائل پہ قبضہ کرنا اور دوسرا اسرائیل کو محفوظ کرنا، چونکہ جو بڑے ممالک جس طریقے سے یہ تقسیم کرنے جا رہے ہیں کہ ایک خاص حصے کو اردن کے ساتھ رکھ کے اسرائیل کو محفوظ کرنا، اور دوسری طرف کردوں کو الگ کرنا جہاں تیل کا بہت بڑا ذخیرہ ہے، وسائل ہیں، تو ظاہر ہے ان کو خود مختار بنایا گیا. تو بعد میں اس کے ساتھ بھی وہی ہو سکتا ہے جو لیبیا کے ساتھ کیا گیا، جو ماضی میں عراق کے ساتھ کیا گیا اور وسائل پہ قبضہ کیا. تو یہ سارا جو کچھ کیا جا رہا ہے وہ مسلمانوں کو تقسیم کرنے، مسلمانوں کو کے نقصان پہنچانے، وسائل پہ قبضہ کرنے اور اسرائیل کو محفوظ کرنے کی ایک بہت بڑی جدوجہد ہے، ایک بہت بڑی سازش ہے. یہ ساری صورتحال خطے کے مستقبل اور امن کے لیے یقیناً پریشان کرے، اور مسلمانوں کو بھی ضرورت اس بات کی ہے، اور خاص کر کے بڑی جو مسلمان طاقتیں ہیں جو ہیں ان کو اس ساری صورتحال پہ بیٹھنا چاہیے اور ایک متفقہ لائے عمل لے کر آگے چلنا چاہیے. اور عراق کی شناخت بھی ختم کی جا رہی ہے اس تقسیم سے. اب تو وہ کردستانی کہیں گے اور کچھ شیعہ اور کچھ سنی بنیادوں پہ یہ تقسیم ہوگی، اور یہ انتہائی مسلمانوں کے لیے نقصان دہ ہے کہ آج عالم اسلام کو واضح طور پہ اس نعرے کے ساتھ کہ یہ سنی اور یہ شیعہ ہیں. اور ابھی یمن کے والے سے بھی ہم دیکھتے ہیں کہ وہاں بھی एक इसी तरह का एक प्लान किया गया कि सुन्नी और शिया के दरमियान लड़ाई बनाई गई ताकि पूरी मुस्लिम उम्मा को तकसीम किया जा सके। तो वो बहुत सारी साजिशें जो इस वक्त हैं वो तेजी से मुसलमानों के खिलाफ हैं, जिसपे सबको मिलकर बैठने की जरूरत है।
बहुत बहुत शुक्रिया। और नाज़रीन, हमारे लंदन स्टूडियो में बर्रे सगीर के मुमताज दानिश्वर और सीनियर तजिया निगाह डॉक्टर कैसर इमाम साहब मौजूद हैं। जी जनाब डॉक्टर साहब, इस वक्त अमेरिका ने, आप देखें कि ये अमेरिका का पुराना मंसूबा है, इराक पर अपने कब्जे के दौरान अमेरिका ने मुसलसल कोशिश की कि वहां पर खास तौर पर शिया और सुन्नी मुसलमानों को एक दूसरे से लड़ाए, फिरकावारियत फैलाने की पूरी कोशिश की, उसमें नाकाम रहा। इस 3 साल यानी 2013 में आपके जो बाइडन साहब ने यह इराक की तकसीम का मंसूबा पेश किया था, इसके बाद दाइश का फितना खड़ा हुआ और आज एक बार फिर अमेरिका ने इस मंसूबे पर अमल दरामद का ऐलान किया और इस पे इराक की तकसीम की साजिश एक बार फिर अमेरिका की जानिब से उभर कर सामने आई है। इराक की तकसीम के मंसूबे और तकफीरी दहशतगर्दी, खास तौर पर दाइश के फितने में क्या रब्त है?
देखिए, जहां तक इराक की तकसीम का ताल्लुक है, मैं समझता हूं कि मशरक़ वुस्ता में, और मैं तो इसे पाकिस्तान को भी उसमें शामिल करना चाहता हूं उस नक्शे में जो आज से 8 साल पहले अमेरिका में छाया हुआ था, कि जिन मुल्कों में ये इस किस्म की तोड़ फोड़ जो है वो दरकार है इन लोगों को। ये प्लान जो है मशरक़ वुस्ता का, ये नया नहीं है। ये तो जिस अभी इसराइल की रियासत कायम भी नहीं हुई थी जब ये बता दिया गया था कि इसराइल जो होगा उसकी हदूद क्या होंगी, वो एक तरफ दरियाए नील से लेकर दूसरी तरफ इराक में दरियाए फरात तक, ये इलाका था जो इसराइल को देना, या इसराइल समझता था कि ये ग्रेटर इसराइल होगा जिस पर जिसको हमने अपना मुल्क बनाना है। उसकी बका के लिए जो मंसूबा तैयार किया गया था, जिसको आप यनान मंसूबा भी कहते हैं, वो ये था कि इसराइल के इर्द गिर्द जितनी भी रियासतें हैं उनमें इतनी तोड़ फोड़ की जाए नस्ली बुनियाद पर, फिरका वाराना बुनियाद पर या लिसानी बुनियाद पर, उनको छोटी छोटी रियासतों में तकसीम कर दिया जाए ताकि वो पनप न सकें सही तरीके से और आपस में लड़ती मरती रहें। सो ये जो मंसूबा है तोड़ फोड़ का, इसकी बुनियादी वजह जो थी वो तो इसराइल का तहफ्फुज और उसकी बका है, ताकि वो ताकतवर के तौर पर एक इंपीरियल रियासत के तौर पर कायम हो जाए। अमेरिका में जो नक्शा पेश किया गया था, जिसको 2007 में मेरा ख्याल है यही सन था जब इस सेनेट ने उसको मंजूर भी कर लिया था, लेकिन बाद में बुश हुकूमत जो है उसने उसको नज़रअंदाज किया क्योंकि वो समझती थी कि उन हालात में ये काबिल अमल नहीं था। लेकिन अब उसके बाद फिर ये दोबारा ये पेश कर दिया गया है ये मंसूबा, ताकि इस पर अमल किया जा सके। और इस मंसूबे की जो इब्तदा है, इस पर अमल करने की जो इब्तदा है वो भी नई नहीं है। अगर आप गौर करें, लबनान पर जब फौज कशी की है इसराइल ने, उसकी वजह क्या थी? लीबिया में जो कुछ किया मगरबी मुल्कों ने, उसकी वजह क्या थी? जो कुछ इन मुल्कों में हो रहा है, अफगानिस्तान में हो रहा है, या इसके अलावा जितने भी इन मुल्कों मुसलमान मुल्कों में मगरबी मुल्कों की जो यलगार इस सदी में शुरू हुई है, उसके पीछे और क्या है सिवाय इसके कि इसराइल को तहफ्फुज़ देना और इन इलाकों के जितने भी वसाइल हैं उन पर कब्जा करना। ये दो बुनियादी बातें हैं जिनकी वजह से इन इलाकों में तोड़फोड़ हो रही है, और इस तोड़फोड़ में सारे के सारे इलाके जो हैं मुसलमानों के वो शामिल हैं। आप गौर करें, इससे बड़ा मुल्क इंडिया है, उसमें बेशुमार किस्म की तहरीकें भी चल रही हैं, लेकिन उसकी तोड़फोड़ का किसी को कोई ख्याल नहीं। खुद अमरीका 50 रियासतें हैं उसमें, और हर रियासत अपना अलग अलग मकाम रखती है, लेकिन कोई नहीं कहता कि उसको तो उसकी तोड़फोड़ ज़रूरी है। यूरोप को एक दूसरे से अलग नहीं कर किया जा रहा, बल्कि उसको मुतहिद करने की कोशिश की जा रही है, लेकिन जहां मुसलमान आबाद हैं उन मुल्कों की तोड़फोड़ जो है वो इनके प्लान में शामिल है और आज से नहीं है। जब 1921 में काहिरा में कॉन्फ्रेंस हुई थी, जब चर्चिल ने और लॉरेंस अरेबिया ने और दूसरे जो मगरबी मुल्क थे मिलकर इराक की हुकूमत कायम की थी, इराक में जो बादशाह मुकर्रर किया गया था वो इराकी नहीं था, उस फैसल इराकी नहीं था, इसके बावजूद उसको बादशाह बनाया गया। ये सब कुछ क्या था? ये तोड़ फोड़ के नजरियात को जेरे अमल लाने का मंसूबा था जिसके तहत ये सब कुछ किया गया। सल्तनत उस्मानिया को पारा पारा इसी तरह से किया गया ताकि जो रियासत मकसूद है इसराइल की उसका तहफ़ जो है वो यकीनी बनाया जा सके। सो मैं समझता हूँ कि मगरबी मुल्क आजकल जो कुछ कर रहे हैं और नेटो के तहत जो कुछ हो रहा है वो यही है, इराक को तकसीम कर दिया जाए, दूसरे मुल्कों को भी तकसीम करना मकसूद है। इराक की तकसीम का मकसद ये होगा कि उस इलाके में लिसानी बुनियाद पर भी और शिया सुन्नी बुनियाद पर भी और कुर्दों को भी अलग कर दिया जाए, इनको अलग अलग रियासतें दे दी जाएं ताकि ये कमज़ोर हुकूमतें हों। जाहिर है जो हुकूमत कुर्दों के पास होगी तेल के ज़खायर उस इलाके में होंगे, दूसरी जो रियासत है उसके पास तेल नहीं होगा, वो चल नहीं सकेगी, ये बात उन सबको मालूम है। फिर इसके अलावा जब इनके दरमियान हिजरत का मसला होगा, बेशुमार लोग नकल मकानी करेंगे तो खून रेजी भी होगी। इस तरह से जो तारीख हिंदुस्तान और पाकिस्तान की तकसीम के वक्त हुई थी वही तारीख फिर दोहराई जाएगी, बेशुमार मसाइल पैदा होंगे। ये मसाइल पैदा किए जाना मुसलमान इलाकों में ये उन्होंने अपने ऊपर फर्ज कर रखा है। मैं समझता हूँ कि इराक की तकसीम का जो मनसूबा है इसराइल की हिफाजत के लिए, उनके लिए वो समझते हैं कि ये ज़रूरी है, और जो ग्रेटर इसराइल का मनसूबा है उस पर अमल करने के लिए ये राह है उनकी एक। जी
बहुत बहुत शुक्रिया जी। शमीम अख्तर साहब, जनाब इस खित्ते में तकफीरी दहशतगर्दी का फितना खड़ा करने और शाम, इराक, लीबिया समेत बहुत से मुल्कों तक इसका दायरा बढ़ाने का असल हदफ क्या है?
असल हदफ जाहिर है कि यही है कि अव्वल तो अदम इस्तेकाम रहे, खाना जंगी तूल पकड़े तो उसमें अमेरिका की मदाखलत होगी और वो मुतहारबीन में से दोनों को शह देता रहेगा, इमदाद देता रहेगा, किसी को असलाह ऊपर से गिराएगा, किसी को असलाह स्मगल करके देगा, किसी को अपने मुशीर भेजेगा। तो ये अमेरिका की तरफ से वारदात, लेकिन एक बात इसमें वाजे है कि अमेरिका में इतनी हिम्मत नहीं है कि ज़मीन पर अपनी फौज उतारे। इस वजह से कि अगर वो ज़मीन पर उसने फौज उतारी तो बुरी तरह से मात होगी, उसको शिकस्त होगी, जैसी कि उसको वियतनाम में हुई, जैसी कि उसको इराक में हुई और अफगानिस्तान में हुई। तो अमेरिका जो है लड़ाना चाहता है, फूट डालो और लड़ाओ। अच्छा, मैं ये तो जानता हूँ और इससे मुतफिक हूँ कि उसका अव्वल हदफ वो मुस्लिम ममालिक हैं जहाँ तेल के ज़खायर हैं या गैस के ज़खायर हैं, सोना, चांदी, तांबा, लोहा जहाँ मौजूद हो। जाहिर है अमरीका उसको अपने तसरुफ में लाने के लिए अपने गुमास्ते भेजता है, वहाँ पे अपने एजेंट को कायम करता है और फिर वहाँ फितना फसाद करवाता है ताकि मुदाखलत का उसे मौका आता जाए। लेकिन देखिए उसकी ये हरकत अली सदमानिया सिर्फ मुस्लिम मालिक तो महदूद नहीं है, आप चीन में देखें, चीन चूंकि उभर रहा है और अमरीका के तसरुफ से आज़ाद हो गया और अमरीका को एक तरह से एक मद मुकाबिल खड़ा हो गया है, तो ये अमेरिका को कांटे, उसकी आंख में कांटे की तरह चीन खटक रहा है। आप देखें जिनजांग में जो कुछ हो रहा है, वहाँ बेचैनी जो हो रही, तो उसमें अमेरिका उसे हवा दे रहा है। उसके अलावा तिब्बत में जो बगावत हो रही, अमेरिका का सदर तिब्बत के लामा से मिलता है बावजूद इसके कि चीनी नाराज होते हैं, एहतजाज करते हैं और दोनों मुल्कों के दरमियान कुछ दिनों के लिए बड़ी रंजिश हो जाती है और रवाबित मुनक़ता हो जाते हैं, लेकिन अमेरिका उनको इश्तियाल देने के लिए और वहाँ के अदादगी पसंद बुद्धों को मुश्तैल करने के लिए अमेरिका अपनी सरपरस्ती का मुजाहरा करता है, खुला मुजाहरा करता है। हांगकांग को देख लीजिए, हांगकांग की अहमियत चीन के लिए इतनी ज़्यादा है कि मैं समझता हूँ कि चीन के किसी हिस्से के लिए अहमियत नहीं है। लिहाजा अफगानिस्तान, वहाँ आप देख लें कि हांगकांग में मुजाहरे हो रहे हैं, और आप अमरीकी मीडिया को, बरतानिया और यूरोप के मीडिया को देखें कि किस तरह से उसको पेश कर रहे हैं। हालांकि वहाँ उनको शिकस्त हो गई और वो दम तोड़ गया, लेकिन मैं समझता हूँ कि उसमें जिस तरह के बीज बो दिए हैं अमरीका ने, تو آئندہ وہاں پہ خانہ جنگی ہوگی، بڑی بھیانک قسم کی خانہ جنگی ہوگی. تو امریکہ جو ہے ہر اس ملک کو جو کہ پھلتا پھولتا نظر آتا ہے، مستحکم نظر آتا ہے، معاشی اعتبار سے خود کفیل ہوتا ہے، فوجی اعتبار سے اپنے دفاع کے قابل ہوتا ہے، امریکہ قطن اس کو برداشت نہیں کر سکتا. اب دیکھیں، ایران محض جوہری تحقیق ہی وہ کر رہا تھا، اور کئی مطلب اس نے یقین دلایا اور شواہد بڑے ٹھوس تھے کہ جس قسم جتنی مقدار میں یورینیم وہ افزودہ کر رہا ہے اس سے ایٹم بم تو بن ہی نہیں سکتا، تا قیامت نہیں بن سکتا. امریکہ کو یہ معلوم ہے، اس کا وہ اعتراف بھی کرتا ہے، لیکن وہ نہیں چاہتا کہ مسلم ممالک، خاص طور سے وہ ممالک جو صحیح معنوں میں آزاد ہیں، جو اپنے فیصلے خود کرتے ہیں، وہ خود کفیل ہو جائیں. وہاں توانائی کا بحران چاہتا ہے پیدا ہو، چاہتا ہے ان مالک کے تیل کے ذخائر ختم ہو جائیں اور وہ متبادل ذرائع توانائی کے نہ حاصل کر سکیں جو کہ ایٹمی تحقیق سے حاصل کر سکتا تھا ایران. بہرسود جان نے اس کا ڈٹ کے مقابلہ کیا. اسی طرح سے میں سمجھتا ہوں کہ وہ فرقہ واریت جو پھیلائی جا رہی ہے وہ صرف فرقہ واریت ہی نہیں ہے. دیکھیے، کردوں کا مسئلہ فرقہ واریت کا نہیں ہے، کردوں کا مسئلہ عصبیت کا ہے، نسلی اور لسانی علیحدگی پسندی کی. ان کو اکسایا جا رہا ہے کہ تم عراقی ہو ہی نہیں، تم عرب نہیں ہو، اور تم کو انہوں نے محکوم بنا رکھا ہے. لہٰذا ان کو وہاں کی شیعہ آبادی کے خلاف بھی، سنی آبادی کے خلاف یہ کہہ کے وہ عرب ہیں. تو یہاں دیکھیے، اس کا ایک لسانی عدم استحکام پیدا کرنے کا، اشتعال پیدا کرنے کا امریکہ کا سلسلہ ہے. تو اس کے لیے ضروری بات یہ ہے کہ عوام کو متحرک کیا جائے، اور عوام متحرک ہوں، امریکہ کے خلاف مظاہرے کیے جائیں، اور امریکہ کو واضح طور بتا دیا جائے کہ تم یمن اور عراق اور شام کے معاملے میں قطر مداخلت نہیں کر، لیبیا میں تم اس خطے سے دفع ہو جاؤ، تمہارا کوئی کام نہیں ہے یہاں پہ.
بہت بہت شکریہ تنویر صاحب. جناب، تقسیم کا سازشی منصوبہ صرف عراق کے لیے ہے یا اس خطے کے اور اس خطے سے باہر کے دیگر اسلامی ممالک کے لیے بھی یہ منصوبہ مد نظر ہے؟
دیکھیں جی، اگر جو نقشہ ہے اس میں تو ایک آزاد بلوچستان کی بھی بات کی گئی ہے، اس میں بھی ایران کے ساتھ جو اور پاکستان کے جو صوبہ ہے اس کی بھی بات کی گئی ہے، افغانستان کی بھی تقسیم کی بات کی گئی تھی کہ چونکہ جو کچھ وہاں کیا گیا اس کے بعد بھی انہوں نے اس طرح کے بھی پرپوزل سامنے آئے کہ افغانستان کو بھی تقسیم کیا جائے، کیونکہ وہاں بھی امن و امان کی صورتحال سنبھالنے کے لیے ضروری ہے. تو یہ سب بھی مسلمان ممالک میں ان کے جو ان کی سالمیت ہے، ان کی انٹیگریٹی ہے، اس کو تقسیم کرتے ہیں اور وقت کے ساتھ ساتھ اس میں تبدیلیاں لائی جاتی ہیں. آپ دیکھیں جب خلافت عثمانیہ توڑی گئی تھی تو اس وقت کچھ اور پلاننگ تھی، اب اس زمانے میں آج 21ویں صدی میں آ کے اس جو پہلے ترتیب دیا گیا تھا نقشہ اس کو بھی تبدیل کیا جا رہا ہے. تو یہ بات ذہن میں رکھنی چاہیے کہ وہ نہیں چاہتے کہ مسلمان ملک کسی سیاسی عمل سے گزریں اور انہیں مستحکم ان کی پوزیشن ہو اور وہ حکومتیں جو ہیں عوام کی فلاح و بہبود کے لیے کام کر سکیں. دوسری اہم بات یہ ہے کہ اس وقت اس خطے میں ایران جو ہے ایک پولیٹیکل پروسیس سے گزر رہا ہے اور اس نے اپنے ملک کے اندر جمہوریت اور عوام کی رائے کو شامل کر کے ایک انقلاب کے بعد ایک سلسلہ شروع کیا جو پورے عرب میں آپ کو کہیں نظر نہیں آتا. اب اس کے نتیجے میں اس وقت ایران کی جو طاقت ہے یا ایک حیثیت ہے یا ایک امپریشن ہے خطے میں وہ بڑا امپورٹنٹ ہے، تو اس کے ارد گرد ایسا ماحول پیدا کرنے کی کوشش کی جا رہی ہے اور ایران کو انوالو کرنے کی کوشش کی جا رہی ہے مختلف حوالوں سے تاکہ اس کی جو ترقی کا عمل ہے وہ رک سکے اور وہ مزید جو ہے ایک مضبوط ملک کے طور پر ابھر نہ سکے. تو یہ سارے نقشے، اب یمن کو آپ دیکھیں، کبھی اس کو دو حصوں میں تقسیم کیا جاتا ہے، پھر ایک خاص وقت آتا ہے پھر وہ اکٹھا کر دیا جاتا ہے. اسی طرح آپ اس میں دیکھیں، شام میں دیکھیں، داعش کو یہاں بٹھایا گیا اور آدھا کچھ حصے شام سے لے کے اور کچھ عراق سے وہاں ایک ریاست بنا دی گئی. اسی طرح مصر میں پولیٹیکل پروسیس جو ہی شروع ہوا
جی جی.
10 مہینے بعد لوگوں کو سڑک پہ لا دیا گیا اور 12 سال کے بعد مرسی کو کہ حکومت کا تختہ الٹ دیا گیا تو
جی.
وہ سپرنگ باہر جو چل پڑی تھی اس کے روکنے کے مختلف اتکنڈے کیے جا رہے ہیں. تو یہ ساری چیزیں آپ دیکھ رہے ہیں کہ لیبیا میں کیا ہوا, وہاں بھی تو بن غازی والے اور ترابلس
جی, بہت بہت شکریہ
بنایا گیا
جی, بہت بہت شکریہ تنویر صاحب. قیصر امام صاحب, جناب آج جو حکومتیں اسلامی ملکوں کی تقسیم کے سازشی منصوبے میں امریکہ اور صہیونی حلقوں کے ساتھ معاونت کر رہی ہیں, انہیں اس بات کا ادراک ہے یا نہیں کہ آج عراق, شام, لیبیا اور یمن ان کے نشانے پر ہے تو کل خود ان کی سرزمین, ان کا ملک بھی اسی سازش کا نشانہ بن سکتا ہے؟ 2 منٹ سے کم وقت ہے ہمارے پاس.
جی, یہ بالکل صحیح ہے کہ صرف اور صرف عراق کے بارے میں ہی نہیں سوچا جا رہا, بلکہ جو ان کا پلان ہے اس میں تو تقریباً سبھی اسلامی ممالک جو ہیں وہ شامل ہیں. مصر اس میں شامل ہے, ترکی شامل ہے, ایران کو جو کچھ انہوں نے جو کچھ آج کل کیا جا رہا ہے وہ اسی منصوبے کا حصہ ہے. مسلمان علاقوں کو کمزور رکھنا اور اسرائیل کے پڑوسی مسلمان علاقوں کو تقریباً برباد رکھنا, یہ تو ان کے پلان کا ایک حصہ ہے. سو میں سمجھتا ہوں کہ یہ کہنا کہ وہ کسی مسلمان ملک کو بخش دیں گے, میں نہیں سمجھتا یہ صحیح ہے. اگر پاکستان کے اس سے پہلے, آج سے 30 سال پہلے 2 ٹکڑے ہوئے ہیں تو اس کی کیا وجہ ہے؟ اور یہ ایسا کیوں ہے کہ وہ مغربی ملک وہ سب سے آگے تھے پاکستان کے کو 2 حصوں میں تقسیم کرنے میں, جو ملک آج اسرائیل کے سرپرست سمجھے جاتے ہیں. سو میرے خیال میں ایک ایسی چیز, ایسا منصوبہ جو اس وقت قائم کیا گیا تھا جب ابھی اسرائیل کی طاقت سیار ریاست وجود میں بھی نہیں آئی تھی, اس پر عمل آج تک ہو رہا ہے اور میرے خیال میں یہ عمل ہوتا رہے گا اس وقت تک جب تک کہ مسلمان اپنے آپ کو اتنا قوی نہیں بنا لیتے جس میں وہ اپنی حفاظت خود کر سکیں. آج تک مسلمانوں میں جتنے مسلمان ملکوں میں جتنے مسائل پیدا کیے گئے ہیں ان کا بنیادی مقصد ان کو کمزور تر رکھنا ہے.
بہت بہت شکریہ قیصر امام صاحب, بہت بہت شکریہ. اور اسی کے ساتھ ہم ڈاکٹر پروفیسر شمیم اختر اور تنویر حسین صاحب کے بھی شکر گزار ہیں. یقیناً آج جو حکومتیں امریکہ اور صہیونی حلقوں کے ساتھ معاونت کر رہی ہیں اسلامی ملکوں کے خلاف سازش میں, کل کو ان کی باری بھی آئے گی. اسی کے ساتھ اگلے پروگرام تک کے لیے ہم اپنے ناظرین سے اجازت چاہتے ہیں. خدا حافظ.